नमस्कार, कार्यक्रम बदनिदो नेपालमा तपाईलाई स्वागत छ। म पीटी लोप्चन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष। कार्यक्रममा आज हामी सरकारको मातहतमा रहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निजीकरण गरिने भएको छ। नेप्से निजीकरणपछि यसको प्रारूप कस्तो हुन्छ? नेप्सेका प्रवक्ता मुराहरि पराजुलीसँग गरिएको कुराकानी।
विगतको हाम्रो निजीकरणको जुन अभ्यास छ, जुन अनुभव छ, त्यो त्यति सुखद रहेन। त्यसकारण चाहिँ राजनीतिक नेतृत्वले चाहिँ विवादमा पर्ने कुरा चाहिँ गर्न खोजेन। यसको लागि अलिकति आँट अठोट चाहिँ चाहिन्थ्यो।
हरेक सरकार परिवर्तनले शेयर बजारमा पनि उतार चढाव ल्याइरहन्छ। महत्वपूर्ण राजनीतिक परिवर्तन र शेयर बजारको सम्बन्ध कस्तो हुन्छ सोध्नेछौ सेयर लगानीकर्तालाई।
त्यो पोलिटिकल कुरालाई लिएर जुन मार्केटमा उछाल हुन्छ, त्यो कहिले काहीँ उछाल गराइएको पनि हुन्छ के?
कार्यक्रम बदलिदो नेपालको शुरू गरौं नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई निजीकरण गर्ने प्रसंगबाट। अर्थ मन्त्रालयले नेप्से निजीकरणको प्रस्ताव माग गरेको छ। मन्त्रालयले नेप्सेबाट निजीकरणको ढाँचा एवं मोडालिटी बारे नयाँ प्रस्ताव माग गरेको हो। अहिले नेप्सेको चुक्ता पुँजी 30 करोड़ रूपैयाँ छ। नेप्सेले यसअघि नै चुक्ता पुँजी वृद्धि गरी निजी क्षेत्रलाई समेत सहभागी गराउनेदेखि विभिन्न 3 विकल्प अघि सारेर अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको थियो। अहिले नेप्सेमा सरकारको 58%, राष्ट्र ब्याङ्कको 34%, एनआईडीसीको 6% र ब्रोकरको 0.62% शेयर हिस्सा कायम रहेको छ। नेप्सेको निजीकरण गर्दा अबको ढाँचा कस्तो हुन्छ? नेप्सेले प्रस्ताव गरे बमोजिम नै यसको निजीकरण गर्दा कति समय लाग्ला? आउनुहोस् यसै विषयमा कुराकानी गरौं नेप्सेका प्रवक्ता मुराहरि पराजुलीसँग। स्वागत छ यहाँलाई।
धन्यवाद।
अहिले नेप्सेको निजीकरणको कुरा बाहिर आइरहेको छ, के हो यो?
यो पहिलोचोटि आएको होइन। हामीले निजीकरणको प्रयास धेरै अघिदेखि गर्दै आएका हौँ, भन्नाले हामीले रिक्वेस्ट चाहिँ गर्दै आएको हाम्रो तर्फबाट। मलाई लाग्छ हामीले 64-65 सालदेखि नै जति पनि अर्थमन्त्रीहरू हुनुभयो उहाँहरू प्रत्येकलाई चाहिँ यो नेप्सेलाई चाहिँ सरकारको मातहतमा राखेर यसको उन्नति प्रगति हुँदैन, यसलाई निजी क्षेत्रमा नै जाँदाखेरि राम्रो हुन्छ भनेर विभिन्न समयमा धेरै पटक चाहिँ प्रतिवेदनहरू बुझाउँदै आएका छौँ, रिक्वेस्ट गर्दै आएका छौँ। हामीले प्रत्येक साल चाहिँ बजेटमा पनि यो नेप्सेको निजीकरण गर्नुपर्छ भन्ने बुँदालाई चाहिँ प्राथमिकतामा राखेर त्यो सूचीको हाम्रो मागहरूको सूचीमा चाहिँ उपल्लो ठाउँमा राखेर चाहिँ पेस गर्दै आएका हौँ। अहिलेसम्म त्यो सुनवाई भएको थिएन, तर अहिले चाहिँ तपाईँको यो वित्तीय क्षेत्र विकास रणनीतिमै चाहिँ सरकारले नै यसको विनिवेश गर्ने भन्ने चाहिँ कुरा राखेको छ त्यो रणनीतिमा, र अहिले हामीलाई चाहिँ के यसमा के अगाडि बढ्छ कि भन्ने चाहिँ आशा चाहिँ जागेको छ।
यत्रो धेरै प्रयास भएको रहेछ नेप्सेकै तर्फबाट, हरेक अर्थमन्त्रीलाई पनि भन्नुभएको रहेछ, किन त्यसप्रति ध्यान दिएन होला उनीहरूले?
मलाई के लाग्छ भन्दा यो निजीकरणको कुरा चाहिँ नेपालमा अलिकति बदनाम भएको छ, अलिकति विवाद आएको छ। विगतको हाम्रो निजीकरणको जुन अभ्यास छ, जुन अनुभव छ, त्यो त्यति सुखद रहेन। त्यसकारण चाहिँ राजनीतिक नेतृत्वले चाहिँ विवादमा पर्ने कुरा चाहिँ गर्न खोजेन। यसको लागि अलिकति आँट अठोट चाहिँ चाहिन्थ्यो अर्थमन्त्रीहरूमा अथवा राजनीतिक नेतृत्वमा। यही विगतकै विवादको कारणले गर्दाखेरि आफू चाहिँ अनावश्यक विवादमा नपर्न खोजेका हुन् कि अर्थमन्त्रीहरूले भन्ने चाहिँ मलाई लाग्छ। तर नेप्सेलाई एउटा भिजनसहित चाहिँ निजीकरण गर्ने अथवा यसमा चाहिँ निजी क्षेत्रको सहभागिता लिएर आउने हो भने त्यो अप्ठ्यारो कुरा होइन, र विगतमा जे भए संस्थानहरू निजीकरण गर्ने कुरामा त्यो चाहिँ यहाँ दोहोरिनेवाला चाहिँ छैन। त्यो चाहिँ हामीले स्पष्ट गरेर नै प्रस्तावहरू चाहिँ पठाएका छौँ।
सरकारकै मातहतमा रहँदाखेरि चाहिँ कसरी विकास हुन सकेन त नेप्सेको?
हामीलाई थाहा छ सार्वजनिक क्षेत्रमा निर्णय प्रक्रियामा ढिलाइ हुन्छ भन्ने कुरा, र हामीले यो बजारको गतिसँग गति मिलाउनको लागि त्यस्तो निर्णय प्रक्रियाले हामीलाई सहज हुँदैन. हामीलाई चाहिँ तुरुन्तै चाहिँ निर्णय गर्नुपर्ने कतिपय अवस्थाहरू आउँछन्. त्यस कारणले गर्दाखेरि चाहिँ यो निजीकरण गर्नुपर्छ अथवा यसमा निजी क्षेत्रलाई सहभागी गराइदिनुपर्छ भन्नाले सरकारकै सेयर चाहिँ यथावत राखेर रा, यसमा थप पुँजी लगानी गर्ने र यसमा रणनीतिक साझेदार ल्याउने अथवा स्वदेशी पार्टिसिपेन्ट्सहरूलाई पनि ल्याउन सकिन्छ भन्ने हामीले विभिन्न ढाँचामा चाहिँ गएका छौँ. त्यसो गर्दाखेरि चाहिँ बजारको मागलाई बुझेर त्यसलाई सम्बोधन गर्न सक्ने गरेर चाहिँ हाम्रो सञ्चालक समितिको निर्णय हुन्छ भन्ने हाम्रो अपेक्षा हो.
यदि निजीकरणमा गयो भने कति समय लाग्ला, कसरी जान सकिएला, यसको प्रारूप त तयार गर्नुभएको होला पक्कै?
यसमा हामीले सुझावमा दिएका चाहिँ दुई तिनवटा मोडलहरू छन्। त्यसमध्ये चाहिँ एउटा चाहिँ हामीले एकदमै प्रिफर गरेको, हामीले रुचाएको, प्राथमिकता राखेको चाहिँ मोडलमा जाने भने हामीलाई धेरै लामो समय लाग्दैन. हामीले रुचाएको चाहिँ मोडल कुन हो भन्दा एकदम परम्परागत चाहिँ सरकारको सेयर बेचेर सरकार यसबाट एक्जिट हुने होइन कि सरकारको सेयरलाई सीमित गर्ने र त्यसमा पुँजी थपेर निजी क्षेत्रलाई र विदेशी रणनीतिक साझेदारलाई पनि भित्राउने भन्ने मोडल हो. यो मोडलमा हामी गयौँ भने चाहिँ हामीलाई धेरै लामो समय लाग्दैन. खालि सरकारले चाहिँ त्यसमा चाहिँ बाहिरी पक्षको चाहिँ पुँजी कति थप्ने र कति कुन मूल्यमा चाहिँ थप्न लगाउने भन्ने त्यति निर्णय मात्रै गरिदिए हुन्छ, धेरै लामो समय लाग्दैन. यो गर्दाखेरि
सरकारले आफ्नो सेयरलाई संकुचन गरेर अरू निजी क्षेत्रको सेयर थप्न मान्ला
मान्नुपर्छ. यो चाहिँ समयको माग हो. अहिले नेपाल सरकारको 58% सेयर छ, राष्ट्र ब्याङ्कको 34% सेयर छ. जुन बेला निजी क्षेत्र सक्षम थिएन, जो अगाडि आइरहेको थिएन, त्यो बेलामा सरकारले यो संस्थाको स्थापना गर्यो, त्यो राम्रो कुरा थियो. तर अब त निजी क्षेत्र सक्षम भइसकेको छ, बजारको परिवेश बदलिएको छ. सरकारले चाहिँ अब नेप्से जस्तो संस्थालाई चाहिँ आफ्नो अधीनमा राखिरहनु चाहिँ आवश्यक पनि छैन. किन भन्दा जुन बेलामा नेपालमा आर्थिक गतिविधिहरूले गति लिएको थिएन, त्यति बेला चाहिँ यस्ता संस्थाहरूलाई, यस्ता गतिविधिलाई अगाडि बढाउनलाई चाहिँ सरकारले त्यति बेला चाहिँ संस्था गठन गरेको. सरकारले चाहिँ चुरोट कारखानादेखि लिएर चिनी कारखाना, सिमेन्ट कारखाना समेत चाहिँ स्थापना गरेको हो. तर अहिले चाहिँ त्यो आवश्यक छैन. अहिले निजी क्षेत्रले नै चुरोट कारखाना चलाउन सक्छ, चिनी कारखाना चलाउन सक्छ. झन् नेप्से जस्ता र अरू पनि जति पनि वित्तीय संस्थाहरू छन् त्यसमा त निजी क्षेत्रको चासो छ, उनीहरूले चलाउन सक्छन्. जहाँ निजी क्षेत्र आउँदैन त्यहाँ मात्रै सरकार गइदिए हुन्छ. जस्तो परोपकारी क्षेत्रहरूमा, सामाजिक सेवाका क्षेत्रहरूमा, जनउपयोगी क्षेत्रहरूमा सरकार जानु उपयुक्त छ. जो बजारले नै चलाउन सक्छ ती कुराहरूलाई बजारमै जान्न दिँदाखेरि राम्रो हुन्छ.
नेप्सेले अहिले रुचाएको र यसरी गए हुन्थ्यो भन्ने खालको एउटा मोडलको कुरा त गर्नुभयो, अरू मोडल चाहिँ कस्ता छन्?
अरू त परम्परागत नै हुन् कि सरकारले चाहिँ जस्तो यहाँ भएको सेयर बिक्री गरेर सरकार यहाँबाट बाहिरिने भन्ने हो. ती मोडल जुन हामीले अभ्यास गऱ्यौँ पहिला त्यो विवादित रहे, त्यता त्यो विवादलाई फेरि चाहिँ दोहोऱ्याउनेतिर नजाने भन्ने चाहिँ हाम्रो सोच हो. र अहिले नयाँ सोच के हो भन्दा सार्वजनिक निजी क्षेत्र साझेदारी भन्ने छ, पिपिपी, त्यो मोडलमा जाउँ भन्ने हो हाम्रो. कि अब अहिले जुन राष्ट्र ब्याङ्क र नेपाल सरकारको 58% र 34% छ त्यसलाई चाहिँ 10% सीमित गरेर बाँकी 90% चाहिँ बाहिरी पक्षलाई चाहिँ ल्याउन सकिन्छ भन्ने एउटा कुरा हो. अथवा जुन मैले 10% कुरा गरेँ त्यसभन्दा अलिकति बढेर पनि सरकार बस्न सक्छ यसमा. त्यसमा चाहिँ त कति पर्सेन्टमा सरकार बस्ने, कति बाहिरीलाई दिने भन्ने कुरा त सरकारले निर्णय गर्न सक्छ. तर चाहिँ यसमा चाहिँ सरकार र निजी क्षेत्र दुवैको चाहिँ साझेदारी होस् भन्ने चाहिँ मुख्य अभिप्राय चाहिँ हुनुपर्छ.
केही समय अघि गभर्नरले राष्ट्र ब्याङ्कको सेयर बिक्री गर्छौँ, नेप्सेमा रहेको सेयर भन्नुभएको थियो. त्यसो हो भनेदेखि अहिलेको जुन निजीकरणको अवधारणाले उहाँहरूले पनि सेयर बेचिरहनु पर्दैन,
उहाँहरूले बेच्नै पर्छ भन्ने पनि छैन. त उहाँहरूले चाहिँ चाहनुभएको खण्डमा उहाँले बेचेर चाहिँ एक्जिट गर्न पनि सक्नुहुन्छ. जुन मैले अघि 10% भने त्यो 10%मा सीमित भइसकेपछि पनि त्यसबाट पनि राष्ट्र ब्याङ्क एक्जिट गर्न सक्छ, बसेर रहिरहन पनि सक्छ. राष्ट्र ब्याङ्कले त यस्तो अभ्यास पनि गरेको छ. यो एनएचसिएल यो सेयर के अरे यो चेकहरूको चाहिँ क्लियरिङ गर्ने एउटा कम्पनी स्थापना भएको छ। त्यसमा चाहिँ राष्ट्र ब्याङ्क र विभिन्न ब्याङ्कहरू मिलेर चाहिँ यो कम्पनी स्थापना गरेर अहिले हामीले डिजिटाइज चेक क्लियरिङ गरिरहेको छौँ, त्यो सञ्चालन गर्ने कम्पनी, त्यो अभ्यास राष्ट्र ब्याङ्कले गरिसकेको छ। त्यही मोडलमा हामी पनि जान सक्छौँ, त्यो उपयुक्त मोडल हो त्यो। त्यसो गर्दाखेरि हाम्रो व्यावसायिक र सामाजिक दुवै उद्देश्य पूर्ति हुन्छ।
अहिलेसम्म सरकारको मातहतमा रहँदा नेप्सेको गुणात्मक विकास हुन सकेन, ल अब निजीकरणमा गएछ अरे। निजीकरण पछाडि चाहिँ नेप्सेले के विकास गर्न सक्छ, के हुन्छ यसको परिणाम चाहिँ?
नेप्सेको बारेमा र सेयर बजारको बारेमा हामीले अलि बढी नै अपेक्षा गरेका छौँ। हामीले हाम्रो आर्थिक पृष्ठभूमिलाई, हाम्रो आर्थिक वातावरणलाई, हाम्रो अर्थतन्त्रको आकारलाई अलिकति भुलेको छौँ जस्तो लाग्छ। नेप्से भनेको र हाम्रो पुँजी बजार भनेको हाम्रो अर्थतन्त्रसँगै अगाडि बढ्ने यो प्रणाली, एउटा उपप्रणाली हो समग्र आर्थिक प्रणालीको। अनि मान्छेहरूमा चाहिँ के भ्रम परेको छ भन्दाखेरि चाहिँ यो संस्था अगाडि बढेन भन्ने चाहिँ भ्रम परेको छ। यो साँचो होइन। हामीले अलिकति विगतलाई हेर्ने हो भने के देखिन्छ भन्दा हामी 64-65 सालसम्म ओपन आउट क्राइ सिस्टममै कारोबार गर्थ्यौँ। यहाँ दलालहरू, सदस्य दलालहरू हाम्रो फ्लोरमा आउँथे, चिच्याएर कराएर बोर्डमा लेखेर कारोबार गर्थे। त्यो प्रणालीबाट हामी यो कम्प्युटराइज प्रणालीमा गयौँ। हिजो अस्तिसम्म हामी चाहिँ कागजी सेयर सर्टिफिकेटहरूको कारोबार गर्थ्यौँ, अलि फुल्ली डिजिटाइज भएको छ, कागजी सेयर सर्टिफिकेटहरू हराएर गइसकेका छन् होइन। हिजोसम्म 23 ब्रोकरले काम गर्थे, आज 50 ब्रोकरले काम गर्छन्। हिजोसम्म काठमाडौँमा मात्रै कारोबार सीमित थियो, आज हामी नेपालभर 22 सहरमा पुगेका छौँ। यो विकासलाई चाहिँ हामीले भुलेका हौँ कि जस्तो लाग्छ मलाई। त्यसै यो अब यति नै सन्तोष भएर बस्ने कुरा त होइन, हामी अगाडि बढ्नुपर्छ। तर अगाडि बढ्नुपर्छ भन्दाखेरि चाहिँ हाम्रो अवस्था के हो भन्ने कुरा चाहिँ बिर्सन हुँदैन। आजकै अवस्थामा हामी चाहिँ युरोप अथवा अमेरिकाको चाहिँ स्तरमा पुग्न चाहिँ सक्दैनौँ, तर जनसाधारणको चाहिँ अपेक्षा चाहिँ त्यही लेभलमा पुग्नुपर्छ भन्ने छ। त्यो लेभलमा चाहिँ त हामी आजको भोलि नै पुग्न चाहिँ सक्दैनौँ।
अरू देशका अभ्यासहरू चाहिँ के छन्? नेपाल नजिकैका छिमेकी राष्ट्रहरूले गरेका अभ्यासहरू पनि हामीले यदि हेर्ने हो भने,
हामी छिमेकी राष्ट्रहरूलाई हेर्ने हो भने हामी धेरै पछाडि छैनौँ। भारतको कुरा गर्ने हो भने भारत त विश्वकै टप 10 पर्छ। टप 10 मार्केटको साइजको हिसाबले, टेक्नोलोजीको हिसाबले पर्छ, त्यो स्वाभाविक पनि हो। भारत यसै पनि अर्थतन्त्रकै आकारले, जनसङ्ख्याकै आकारले, बजारको आकारले पनि उसको इकोनोमी नै अगाडि छ। त्यसकारण उसको सेयर स्वभावत, सेयर बजार पनि स्वभावत अगाडि हुने नै भयो। भारतलाई छोडेर बाँकी पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कासँग तुलना गर्नुहुन्छ भने हामी पनि उनीहरूसँगै कदममा कदम मिलाएर अगाडि बढिरहेका छौँ। बाँकी सार्क कन्ट्रीहरू, भुटान, मालदिव्स, अफगानिस्तान भन्दा त हामी धेरै अगाडि छौँ। उनीहरूसँग नि बजार छ, तर नाम मात्रको बजार छ यी तिनवटा मुलुकहरूमा। उनीहरूले खास कारोबार गरिरहेको छैन। किन छैन भन्दाखेरि उनीहरूको अर्थतन्त्रको आकार सानो छ, अनि यो व्यावसायिक ढाँचा जुन छ यो प्राइभेट कम्पनीहरूको रूपमा चलिरहेछन्, पब्लिक कम्पनी त्यति छैनन्। त्यस कारणले गर्दाखेरि त्यहाँ पुँजी बजारको पनि विकास भइरहेको छैन। हाम्रो
गतिशीलताको पार्ट एउटा भयो। अहिले हामी जुन निजीकरणको कुरा गरिरहेका छौँ, नेप्सेलाई निजीकरण गर्ने कुरा, त्यहाँ चाहिँ कस्तो अभ्यास छ?
मैले भन्न खोजेको के भन्दा हाम्रो इकोनोमी जुन छ, जस्तो छ, त्यही अनुसारको हाम्रो पुँजी बजार अथवा दोस्रो बजार, यो सेयर बजार पनि बन्ने हो। जस्तो कि हाम्रो इकोनोमी चाहिँ ट्याक्सीको आकारको छ र यसमा चाहिँ स्टक एक्सचेन्ज चाहिँ ठुलो हुनुपर्छ भन्नु भन्नुको अर्थ चाहिँ के हो भने त्यसमा डोजरको टायर ल्याएर फिट गर्नुपर्छ भने जस्तो हो कि। जब तपाईँको इकोनोमी पनि ट्याक्सी जत्रो छ भने त्यहाँ डोजरको, बुलडोजरको टायर ल्याएर फिट गरेर त्यसले काम दिएला दिँदैन नि त। त्यसरी बुझ्नु पऱ्यो हामीले। हाम्रो इकोनोमी ग्रो गर्दै गयो, यहाँ धेरैभन्दा धेरै लिस्टेड कम्पनीहरू आउँदै गयो, यहाँ विदेशीहरू चाहिँ लगानी आउने चाहिँ वातावरण बन्दै गयो, र त्यस अवस्थामा चाहिँ अहिलेको हाम्रो संरचनाले, हाम्रो प्रविधिले ठाउँ दिएन, बाधा पुर्यायो भने त्यति बेला चाहिँ हामीले सोच्न सकिने कुरा हो। अहिले नै हामी चाहिँ एकदमै महत्त्वाकाङ्क्षी भएर चाहिँ त्यो प्रविधि जुन हामीले अफोर्डै गर्न सक्दैनौँ त्यो लिएर आएर चाहिँ काम लाग्दैन हामीलाई।
अरू देशमा पनि नेप्सेलाई सरकारको मातहतमा नभएर निजीकरण नै गरिएको छ?
सरकारले सुरुमा त यो स्टक एक्सचेन्ज भन्ने ब्रोकर एसोसिएसनको रूपमा आएको हो। संसारको इतिहास हेर्ने हो भने यो आम्स्टर्डमको, लन्डनको, न्युयोर्कको हेर्दाखेरि चाहिँ जुन जति बेला यिनीहरू पायनियर स्टक एक्सचेन्जहरू हुन्, यो 17th century यिनीहरूको सुरु भएको, त्यति बेला चाहिँ ब्रोकर एसोसिएसनकै रूपमा आएको हो। ब्रोकरहरू मिलेरै स्टक एक्सचेन्ज गठन गरेका हुन्, सरकारले गठन गरेका होइन। तर यो 1960s चाहिँ यो ब्रोकर एसोसिएसनको रूपमा स्टक एक्सचेन्जलाई चलाउनु हुँदैन, यसलाई कर्पोरेटाइज गर्नुपर्छ, डिम्युचुअलाइज गर्नुपर्छ भन्ने अवधारणा आएको हो। त्यसरी चाहिँ युरोप, अमेरिकातिरका र अरू विकसित मुलुकका चाहिँ स्टक एक्सचेन्जहरू अहिले कर्पोरेटाइज भइसकेका छन्। र नेपालकै जस्तै चाहिँ जहाँ प्राइभेट सेक्टर आउँदैन त्यहाँ चाहिँ सरकारी पहलमा चाहिँ स्टक एक्सचेन्जहरू गठन भएका, चाहिँ स्थापना भएका उदाहरणहरू पनि छन्। जस्तो हाम्रो चिनमै भयो, सरकारले नै गरेका हो। युरोपका ससाना मुलुकहरूमा पहिला थिए जो चाहिँ सरकारले स्थापना गरेको, नेपालले पनि त्यही अवधारणा गएको। जस्तो भुटानमा भन्नुहुन्छ भने भुटानमा र मालदिप्समा पनि सरकारले नै गठन गरेको हो। अहिले अफगानिस्तानमा पनि सरकार चाहिँ स्थापना गर्ने प्रयासमा छ। जहाँ प्राइभेट सेक्टर आउँदैन त्यहाँ चाहिँ सरकारले त पहल त गर्नै पर्छ।
अब नेप्सेले चाहेको र भोलि निजीकरणमा जाँदा, पिपिपी मोडलको निजीकरणमा जाँदा कुन कुन पक्षको कति सेयरको हिस्सा रहन्छ र कसरी सञ्चालन हुन्छ बताइदिनुहोस् न।
मलाई मेरो व्यक्तिगत विचार जान्न, हाम्रो संस्थाले त विभिन्न विकल्पहरू दिइरहेको छ, त्यतापट्टि नजाउँ। मलाई चाहिँ लागेको र उपयुक्त मोडल भनेको 10%मा सरकार र राष्ट्र ब्याङ्कको सेयर सीमित गर्ने, त्यसपछि बाँकी रहेको 90% सेयर छ त्यसमा चाहिँ विदेशी रणनीतिक साझेदार र स्थानीय भन्नाले हाम्रो अहिलेका ब्याङ्क तथा वित्तीय संस्थाहरू, उनीहरूलाई चाहिँ प्राथमिकतामा राखेर चाहिँ ल्याउन सकिन्छ बाँकी 90%। अब विदेशी रणनीतिक साझेदारले त्यसमा कति खोज्छ र हाम्रा स्थानीय साझेदारहरूले कति सेयर खोज्छन् र हामीले चाहिँ त्यो सेयरको मूल्य कति निर्धारण गर्छौँ, त्यसअनुसार त्यो सेयर बाँडफाँडको अनुपात चाहिँ निर्धारण हुन्छ।
अब यो यति चर्चामा आइसकेपछि र अर्थ मन्त्रालयले समेत चासो देखाएपछि पक्कै पनि यो केही दिनमा निजीकरण होला होइन? त्यस पछाडि चाहिँ जस्तो लगभग यसको प्रक्रियागत चरणमै जाने हो भनेदेखि चाहिँ कति जति समय लाग्छ? फेरि पनि जान्न चाहेँ मैले,
द्रुत गतिमा काम अगाडि बढाउने हो भने सेयर बिक्री गर्नलाई, स्थानीय साझेदारहरूलाई मात्र बिक्री गर्नलाई चाहिँ हामीलाई 3 महिनाभन्दा बढी समय लाग्दैन। विदेशी साझेदार हो भने उनीहरूसँग चाहिँ अब हामीले फेरि अर्को चरणमा जानुपर्छ कि मन्त्रालयको स्वीकृति लिनेदेखि लिएर उनीहरूसँग निगोसिएसन गर्नेदेखि कुराहरू लिएर यो प्राविधिक कुराहरू, यो कानुनी कुराहरू पनि मिलाउनु भएर विदेशी साझेदार ल्याउन चाहिँ समय लाग्ला, स्थानीय साझेदारलाई भेट्न चाहिँ लामो समय लाग्दैन, 3 महिनाभित्र गर्न सकिन्छ।
त्यस पछाडि अहिलेको नेप्से र त्यस पछाडिको नेप्से बीचको फरक के आउला? जस्तो संरचनागत फरक, कारोबारको फरक बना, यसले चाहिँ दिने प्रतिफलको कुरा,
यसमा चाहिँ मैले अघि पनि भने हामीले हाम्रो आम सर्वसाधारणमा चाहिँ अलिक बढी नै अपेक्षा छ। आजको भोलि नै चाहिँ यसमा चाहिँ उल्लेख्य परिवर्तन हुनेवाला छैन। उल्लेख्य परिवर्तन देखिने परिवर्तन हुनका लागि हाम्रो समग्र अर्थतन्त्रमै परिवर्तन हुनुपर्छ, स्टक एक्सचेन्जमा मात्रै परिवर्तन गरेर हुँदैन। अहिले चाहिँ हामीलाई चाहिँ के परेको छ भन्दाखेरि, आम जनतालाई के परेको छ भने हामी धेरै नै पिछडिएका छौँ भन्ने परेको छ, एउटा लघुतावास छ। यो फेरि यो पुँजी बजारको क्षेत्रमा मात्रै होइन, अरू राजनीतिक सामाजिक क्षेत्रमा पनि यही नै हो, यो माहौल नै यस्तो बनेको छ। अनि अर्को कुरा चाहिँ एउटा पक्ष लागेको छ कि यो नेप्से खराब भनेर चाहिँ यो जनताको दिमागमा भरिदिएको छ कि, त्यस कारणले गर्दाखेरि वास्तवमै हामी पिछडिएका छौँ कि यो वास्तवमै खराब हो कि भन्ने चाहिँ लागिरहेको, जनतालाई लागिरहेको छ। त्यो चाहिँ गलत हो, त्यो होइन। नेप्सेले अथवा कुनै पनि स्टक एक्सचेन्जले, संसारभरिको कुनै पनि स्टक एक्सचेन्जले गर्नुपर्ने 4-5 मुख्य कामहरू हुन्छन्, त्यो काम चाहिँ एकदम पूर्णताका साथ गरिरहेको छ, एकदम सक्षमका साथ गरिरहेको छ। त्यो खालको लघुतावास चाहिँ हामीले पाल्नै पर्दैन। त्यसकारण हामी धेरै पछाडि छौँ र अब यो निजीकरण भइसकेपछि अथवा अर्को स्टक एक्सचेन्ज आएपछि हामी एकदमै फड्गो मारेर अगाडि जान्छौँ भनेर चाहिँ त्यो हामीले त्यो कल्पनै गर्नु पर्दैन। हामी त्यति पछाडि छँदै छैनौँ।
नत्र फेरि किन निजीकरण गर्नु पर्यो त? यदि हामी भोलि त्यो प्रकारले फड्को पनि मार्न सक्दैनौ, अहिलेकै गतिमा रहन्छौ, कुनै परिवर्तनको अपेक्षा हामी गर्न सक्दैनौ भने चाहियो किन?
एउटा ग्रेजुअल डेभलपमेन्ट भन्ने पनि हुन्छ, हामी चाहिँ रिभोल्युसनबाट अलिकति मुक्त भएको छैनौँ कि हाम्रो मानसिकता चाहिँ एकदम रिभोल्युसनरी चेन्जहरू हामीले खोज्छौँ होइन, त्यो स्वाभाविक पनि होला, तर चाहिँ हरेक क्षेत्रमा यस्तो रिभोल्युसनरी चेन्ज चाहिँ हुँदैन। हामीले चाहिँ इभोल्युसनमा क्रमिक विकासमा पनि विश्वास गर्नुपर्छ र यसमा चाहिँ निजी क्षेत्र आयो भने, सार्वजनिक निजी क्षेत्र साझेदारी अन्तर्गत यो चल्यो भने चाहिँ कम्तीमा पनि हामी त्यो क्रमिक विकासमा चाहिँ अगाडि बढ्न सक्छौँ। क्रान्तिकारी विकास नहोस् त्यो अलग कुरा हो, क्रमिक विकासमा चाहिँ हामी अगाडि बढाउन चाहिँ सक्छौँ।
हुन्छ, हामीलाई समय प्रदान गर्नुभयो र नेपाल स्टक एक्सचेन्ज नेप्सेको निजीकरणको सवालमा के भइरहेको छ र भोलि के अपेक्षा गर्न सक्छौँ हामी निजीकरण भएपछि भन्ने सन्दर्भमा यो कुराकानीका लागि मुरारी पराजुली सर धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रवक्ता मुराहरी पराजुली। नेप्सेको निजीकरण, यसको ढाँचा एवं मोडालिटी र निजीकरण गर्दा लाग्ने समय तथा अपेक्षित परिणामका विषयमा कुराकानी गर्दै हामीसँग राजनीतिक परिवर्तन र शेयर बजारको सम्बन्धका बारेमा शेयर लगानीकर्ताको धारणा बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदनिदु नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी सरकारको माताहतमा रहेको नेपाल स्टक एक्सचेन्जलाई नेप्सेलाई निजीकरण गरिँदै राजनीतिक परिवर्तन र शेयर बजारको सम्बन्धका बारेमा कुरा गरिरहेका छौं। अब चाहिँ कुरा गरौं राजनीतिक परिवर्तन र शेयर बजारको सम्बन्धका बारेमा। सत्ता परिवर्तन र राजनीतिक घटनाक्रमले शेयर बजारलाई प्रभावित तुल्याइरहेको हुन्छ। 9 महिना अघि नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुँदा 81 खस्किएको शेयर बजार विस्तारै सुधारको स्थितिमा आएर कांग्रेस नेतृत्वको सरकार गठन हुने दिन झण्डै 35 अंकले बढ़ेको थियो, तर फेरि खस्किएर 4 दिनपछि हिजो शेयर बजार हरियो भएको छ। हिजो नेप्से परिसूचक 4.63 अंकले बढ़ेर 1585.15 अंकमा पुगेको छ। हामीले केही लगानीकर्ता र शेयर व्यवसायीलाई सोधेका छौं, सरकारी परिवर्तनले शेयर बजारलाई कस्तो असर गर्छ?
त्यो राजनीतिक परिवर्तन, शेयर बजारमा राजनीतिक परिवर्तनले क्षणिक असर गरे पनि लङ टर्ममा चाहिँ त्यसले असर गर्दैन। जस्तो हिजोकै ट्रेन्ड हेर्ने हो भने हिजो अलिकति सरकार परिवर्तन हुने र डेमोक्रेटिक चाहिँ प्रधानमन्त्री आउँदाखेरि बजारले अलिकति पोजिटिभ रियाक्ट गरेको थियो, फेरि त्यसको चाहिँ आज अलिकति फेरि माइनस बजार घट्यो। अब बजारको फन्डामेन्टल चाहिँ के हो भन्दाखेरि बजारमा अहिले चाहिँ ब्याजदर बढेको छ, ब्याजदर बढे सँगसँगै चाहिँ कस्टमरले लोन पनि महँगो रेटमा तिर्नु परिरहेछ। शेयरमा चाहिँ लगानी गर्दा मार्जिन लोनको रेट पनि बढेको हुनाले र लगानी लोन लिएर काम गर्ने लगानीकर्ताहरू चाहिँ त्यताप्रति आकर्षित नभएको हुनाले बजारमा कारोबार भोलुम पनि घटिया छ र चाहिँ बजार पनि घटिरहेको जस्तो देखिन्छ। अब राजनीतिक प्रभाव चाहिँ छेडेको एक दुई दिन गरे पनि, तर आखिरमा चाहिँ बजारमा चाहिँ फन्डामेन्टल इकोनोमिक प्यारामिटरलाई हेरेर नै नेप्से इन्डेक्स तलमाथि हुने गर्छ। प्रधानमन्त्री चेन्ज हुँदाखेरि अलिकति एक्साइटमेन्ट हुन्छ, क्षणिक एक्साइटमेन्ट देखियो, तर अब आखिरमा सेयर सप्लाई बढिरहेछ। अब त्यो डेमोक्रेटिक प्रधानमन्त्री आउँदैमा पनि त सेयर बजारको आधारभूत सबै कुराहरू तुरुन्तै चेन्ज भइहाल्ने त होइन, सेयर बजारमा डिमान्ड र सप्लाईले पनि धेरै नै इफेक्ट गर्छ। सेयरकोमा अहिले सप्लाई साइड पनि धेरै बढ्दै गइरहेछ, सप्लाई साइड धेरै बढेको हुनाले त्यो सप्लाई चाहिँ बजारमा खपत भइरहेको छैन। खपत हुनलाई त अघि भने हजुरलाई जस्तो इन्ट्रेस्ट रेट महँगो भइसकेपछि लगानीकर्ताहरू लोन लिएर सेयर किन्न चाहिँ आकर्षित भइरहेका छैनन्। जोसँग आफूसँग सेभिङ छ उसले सेयर किनिरहेछ, यो टाइमिङमा सेयर किन्ने टाइम पनि हो। अब चाहिँ तुरुन्तै 1-2 महिनाभित्रै कम्पनीहरूको चाहिँ बुकलोज डिभिडेन्ड बोनस डिक्लेरेसनको टाइम छ, यो बेलामा नयाँ लगानीकर्ताले सेयर किन्ने टाइम त हो, तर अब ठुला लगानीकर्ताहरूले अलिकति चाहिँ यो टाइमिङमा लोनबाट सेयर चाहिँ किन्न सक्न चाहिँ त्यही इन्ट्रेस्ट रेट बढेको हुनाले सजिलो गरी लोन पनि पाइरहेको छैन र इन्ट्रेस्ट रेट बढेको हुनाले लोन सेयर किन्न पनि सकिरहेको छैन।
अब यसमा यस्तो हो, सरकारले केही नयाँ नीतिहरू नयाँ कार्यक्रमहरू लन्च गर्छ कि भन्ने एउटा आशा पनि रहन्छ होइन, नयाँ कार्यक्रमहरू रहन्छ, त्यसकारण चाहिँ त्यो पनि एउटा हो हुन चाहिँ त्यो आशाले पनि मार्केटमा केही बढ्ने कुराहरू त हुन्छ। तर अब यो पोलिटिकल कुराहरूमा इन्टरभेन्सनका कुराहरूमा चाहिँ मतलब पोलिटिकल सरी पोलिटिकल इन्टरभेन्सन यो पोलिटिकल कुरालाई लिएर जुन मार्केटमा उछाल हुन्छ त्यो कहिलेकाहीँ उछाल गराइएको पनि हुन्छ क्या त्यसैलाई क्या एउटा मौका बनाइएको हुन्छ अवसर बनाइएको हुन्छ के त्यो वास्तवमा नत्र पनि पोलिटिकल कुरा त्यति जोडिने कुराहरू त केही पनि थिएन जस्तो हामीले कुनै एउटा कम्पनीको सेयर किन्छौँ भने कम्पनीको फाइनेन्सियल रिपोर्टले पनि त्यसको सेयरको मार्केट सेयर प्राइसलाई असर गर्ने हो त होइन उसको म्यानेजमेन्टका कुरा पक्षलाई लिएर उसको फाइनेन्सियल अवस्थाहरूलाई लिएर होइन उसका ती कुराहरूले पो उसलाई असर गर्नुपर्छ तर त्यो नभइकन के हुन्छ कहिलेकाहीँ चाहिँ यो पोलिटिकल कुराले चाहिँ अब पोलिसी मेकर नै सरकार हुने भएको हुनाले त सरकारले कस्तो पोलिसीहरू बनाउँछ के बनाउँछ कम्पनीहरूको लागि कम्पनीको एक्टिभिटीलाई त्यसले कस्तो असर पार्छ त्यस अनुसार सेयरमा कति हामीले आमदानी गर्न सक्छौँ भनेर त्यसरी जोडिन्छ त्यो कुराहरू चाहिँ जोडेपछि अनि मार्केटमा प्राइसहरू फ्लक्चुएट हुनसक्छ
दीपक पाण्डे सेङ्जा प्राइमरीमा त 55-56 सालदेखि हो तर सेकेन्डरी मार्केटमा 65-66 सालदेखि भनेको अब 8-9 वर्ष जति भयो तर राजनीतिको त जताततै सम्बन्ध हुने स्वाभाविकै हो सकारात्मक नकारात्मक जता पनि परिहाल्छ र त्यसमा पनि खास गरी नेपालको सेयर बजारमा चाहिँ प्रायः जसो अहिलेसम्म हिस्ट्रीमा देखिएको इतिहासमा देखिएको के देखिन्छ भने नेपाली काङ्ग्रेस सरकार आउँदा प्राय सकारात्मक प्रभाव अथवा मार्केट बढ्ने देखिन्छ होइन तर अब आज चाहिँ सर्ट टर्मलाई घट्यो होला तर दुई चार दिनपछि बढ्ला तर राजनीति त मेन फ्याक्टरै हो अब त्योभन्दा पछि बल्ल इकोनोमीको कुरा हुन्छ होइन हुन त इकोनोमीले गाइडलाइन्स गर्नु पर्यो तर इकोनोमीलाई पनि त राजनीतिले गाइडलाइन्स गरिरह हुन्छ नि त निर्धारित गरिरह हुन्छ होइन र त्यसमा चाहिँ अब अर्थमन्त्री हुनुको नाताले चाहिँ के हुन्छ उसले ल्याउने अब नीति नियमहरू खास गरी इकोनोमीमा उसले प्रभाव पार्ने खालका नीति नियमहरू अनि ब्याङ्किङ सेक्टरकामा चाहिँ उसको सोच अनि अब इन्सुरेन्स कम्पनीको सोच र ओभरअल थिङ्किङले चाहिँ धेरै फरक पार्छ र त्यो स्वाभाविक पनि हो अर्थमन्त्री को हुँदैछ अर्थमन्त्री पछि त्यसै चाहिँ उसले कस्ता डिसिजनहरू गर्छ कतिको नलेज भएको छ भन्ने कुराले चाहिँ एकदमै प्रभाव पार्ने स्वाभाविक कुरा हो मानव तपाईँ भान्सामा चिर्नु भएको छ तपाईँलाई दाल भात तरकारी पकाउनलाई सबै सामानहरू दिइयो तर पकाउन जान्नेले मिठरी पकाएर खुवाउँछ पकाउन नजानेले काँचो खुवाउँछ अथवा बिग्रिएको खुवाउँछ अथवा भात बढी पाकेको हुन्छ अथवा काँचो हुनसक्छ भने चाहिँ तपाईँले बजेट मात्रै सबै चिज त होइन नि त्यसलाई सञ्चालन गर्ने अर्को व्यक्ति कस्तो छ भन्नेमा धेरै महत्त्वपूर्ण भूमिका राख्दैन त डेफिनेटली राखिहाल्छ
यो राजनीतिक प्रभाव चाहिँ वास्तवमा हाम्रो देशमा मात्रै होइन यो सेयर मार्केटमा विश्वव्यापी रूपमै चल्दो रहेछ स्पेसल्ली अझ हुन त मैले विश्व बजारको सेयर बजारको बारेमा धेरै अध्ययन गर्न पाएको छैन नेपालको कन्टेक्स्टमा त सेयर मार्केटमा आउने मान्छेले त सबैभन्दा धेरै राजनीति पो जान्नुपर्ने हो कि जस्तो स्थिति देखिँदै आएको छ त्यो राजनीतिमा आज मधेसी मोर्चाले यस्तो गर्यो त्यही कारणले यहाँ घट्यो आन्दोलनको घोषणा गर्यो यहाँ घट्यो आज सरकार फलानो कङ्ग्रेसको सरकार आयो बढ्छ अनि ल माओवादीको सरकार आयो ल के गर्छ उसले पुँजीको कुरामा के हुन्छ घट्छ अथवा यस्तै यस्तै खालि अनुमानहरू बढी के र राजनीतिक सानातिना घटनाहरू जुन कुराहरू त्यति आवश्यक होइनन् जुन कुरा राजनीतिमा त्यति धेरै जोडेर र सेयर मार्केटमा त कम्पनी हुन्छ नाफा नोक्सान हुन्छ यी कुराहरूलाई हेर्नुपर्नेमा बढी नै जोडेको चाहिँ देखिएको हो र त्यसरी नै परिवर्तन अब सामान्य परिवर्तन त संसारभरै हुने रहेछ राजनीतिकको कारणले अब मोदी आउँदा इन्डियामा सेयर मार्केट बढेको कुनै ठाउँमा जस्तो अब कतारमा अहिले राजनीतिक रूपमा 6 देशले प्रतिबन्ध लगाउने बित्तिकै हिजो 8% घट्यो सेयर मार्केट त्यो चाहिँ हुन्छ नै त्यो राजनीति किनभने त्यो राजनीतिसँग अर्थ पनि त जोडिएको हुन्छ यो आर्थिक गतिविधि हो अब यो पार्टी आउँदा यसले राम्रो क्रियाकलाप गर्यो भने राम्रो बजार स्थायित्व देश स्थिर भयो भने सरकार स्थिर भयो भने आर्थिक गतिविधि पनि त राम्रो हुन्छ भन्ने आशा हुन्छ नि त वास्तवमा हामीले हुन त नेपालको सन्दर्भमा त म त कम्युनिस्ट र काङ्ग्रेसमा अहिलेसम्म एक्टिभिटीमा त्यति फरक त हो देख्दिनँ किनभने कम्युनिस्ट भनेर यहाँ प्योर कम्युनिस्टको गतिविधि लागू भएको देश होइन यो त्यो कम्युनिस्टै भए पनि हाम्रो यहाँ त्यो संस्कार छैन प्रजातान्त्रिकै संस्कार नै देखिराखेछ अहिले आएर जति पनि सरकारमा आउने एमाले सत्ता लियो अब अहिले त माओवादी नै इभन माओवादी नै आए पनि कुनै पनि सरकार चाहिँ प्रजातान्त्रिक संस्कारमै गइरहेको छ सदन चल्न दिएको छ अर्कै संसारसँग डिस्कनेक्टेड हुन्छन् कतिपय कम्युनिस्ट मुलुकहरू ती एक्टिभिटी त यहाँ छैन नि त वास्तवमा त्यो होइन र कङ्ग्रेस आउँदाको एउटा हामी भनेको यहाँ स्वतन्त्र लगानीकर्ता र अब स्वतन्त्रता भनेको त विश्वको अहिले प्रेमकै कुरा हो अब कङ्ग्रेस भनेको अहिलेको हाम्रो नेपालमा स्वतन्त्रताको सिम्बोल अरू त दलहरू स्वतन्त्र भन्न कम्युनिस्ट भन्ने शब्दमै जोडिए नि त एमाले प्रजातान्त्रिक गतिविधि गर्ला, माओवादीले प्रजातान्त्रिक गतिविधि गर्ला, तर उनीहरूकोमा अर्थतन्त्र त्यति पुँजीवादी अर्थतन्त्रलाई राम्रो हुन्छ भन्ने सोचहरू त अझै छैन दिमागमा। वास्तवमा त्यति धेरै त त्यो फरक परे जस्तो मलाई नेपालमा चाहिँ लाग्दैन। नलागे पनि स्वतन्त्रताको हिसाबले त एउटा अर्थतन्त्र राम्रोसँग मौलाउने त प्रजातान्त्रिक पार्टीले नै गराउने हो भन्ने विश्वास त आखिर अन्त कायम त हुने नै भयो नि। स्वतन्त्रताको हिसाबमा काम गर्दाखेरि लगानीभित्र नि सम्भावना पनि हुन्छ नै भन्ने मान्यता हो। बाहिरबाट सहयोग आउँछ, हामीले पनि यहाँ स्वतन्त्र हिसाबले कामहरू गर्नलाई हामीलाई स्वतन्त्रता अलिक बढी हुन्छ भन्ने सोचले नै आर्थिक गतिविधिहरू बाहिर देशमै पनि स्वतन्त्र तरिकाले अलि राम्रो हुन्छ, संस्थागत हुन्छ भन्ने सोच त हो होइन। अब त्यो के कति हुन्छ भन्ने त आफ्नो ठाउँमा, वास्तवमा त्यही आधारले नै एउटा आशावादी भएर नै अहिलेको प्रजातान्त्रिक सिम्बोलको रूपमा रहेको नेपाली काङ्ग्रेस आउँदा पनि सेयर मार्केटले स्वागत गर्यो।
सुन्नुभयो सरकार परिवर्तनले सेयर बजारमा पर्ने असरका विषयमा लगानीकर्ता र सेयर व्यवसायको विचार। यिनै विचारसँगै आजको कार्यक्रम बदलिन्दु नेपालको समय सकिने लागेको छ। अर्को हप्ता नयाँ आर्थिक विषयको साथ उपस्थित हुने नै छु। यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै पीटी लोपचन पनि विदा हुन्छु। नमस्कार।